रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादको अर्को श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, एक प्रकारको आम निर्वाचनकै झल्को दिने गरी कांग्रेस महाधिवेशन जारी छ, प्रदेश स्तरको महाधिवेशन जारी छ। कर्णाली प्रदेशमा ललित जंगशाही प्रदेश सभापति हुनुभएको छ भने गण्डकी प्रदेशमा सुखराज शर्मा, बागमतीमा तीनैजना उम्मेद्वारले 51% मत प्राप्त नगर्नु भएको हुनाले त्यहाँ पुनः मतदान हुने भएको छ। प्रदेश नम्बर दुईमा निर्वाचन बाँकी नै छ र अन्यत्र मतगणना जारी छ। एक प्रकारको आम निर्वाचन जस्तै झल्को दिने गरी उम्मेद्वारहरू अनि मतगणनाका परिणामहरू सार्वजनिक भएका र सबै मान्छेले चासो राखेको एउटा उत्साहजनक उपस्थिति भएको भनेर धेरैजनाले टिप्पणी गरेका छन्। कर्णाली प्रदेशबाट ललित जंगशाही र गण्डकी प्रदेशबाट सुखराज शर्मा निर्वाचित भइसक्नु भएको छ। यतिखेर हामीसँग सम्पर्कमा सुखराज शर्मा हुनुहुन्छ, जो नेपाली कांग्रेसका निकै पुराना बौद्धिक र अध्ययनशील नेताको रूपमा परिचय बनाउनुभएका नेता, कास्की कांग्रेसको सभापति र पूर्व सांसद समेत रहनुभएका सुखराज शर्मा हामीसँग सम्पर्कमा हुनुहुन्छ। शर्माज्यू, हार्दिक स्वागत छ।
हजुर, धन्यवाद।
तपाईँ प्रदेश सभापति हुनुभयो, तपाईँलाई सबभन्दा पहिला बधाई छ।
धन्यवाद।
कस्तो रहँदो रहेछ, तपाईँ लामो समयदेखि राजनीतिमा हुनुहुन्छ, जिल्लाको सभापति पनि पटक पटक हुनुभएकै हो, सांसद हुनुभएकै हो, पहिलो पटक अभ्यास हो यो प्रदेशको, सभापति भइसकेपछि कस्तो लाग्यो? व्यक्तिगत कुराबाटै सुरु गरौँ न।
अब यो कस्तो भन्दाखेरि यो पहिलो कुरा हो, तपाईँले भनिहाल्नु भूमिका समय भनेर, यसलाई हामी चाहिँ यस्तै हो भनेर हामी चाहिँ विगतको अनुभव बताउन सक्ने अवस्था त छैन, तर मलाई के लाग्छ भनेदेखि हामीले संगठनको अत्यन्तै मजबुत आधार हाम्रो पार्टीले चाहिँ निर्माण गरेको यो हो। यसलाई चाहिँ हामीले चाहिँ पार्टीलाई चाहिँ कसरी कता लैजाने भनेर यसलाई यसको दिशा यसको के चाहिँ गर्ने कार्य दिशाले चाहिँ भोलि पार्टीको भविष्य निश्चित हुन्छ भन्ने मलाई लाग्छ। हाम्रो अहिलेको अधिवेशनमा पनि हामीले यिनै कुराहरूलाई सांकेतिक रूपमा भोटरको माझमा युवाहरूको माझमा हामीले यसलाई प्रस्तुत गऱ्यौँ, सबैको अत्यन्तै उत्साहबद्ध सहभागिता यसमा रह्यो, सबैले आशा पार्टीमा सुधारका आवश्यकता छ, परिवर्तनको आवश्यकता छ, र हामी चाहिँ राष्ट्रियता प्रजातन्त्र समाजवादको जगमा स्थापित भएको पार्टीलाई त्यसैलाई त्यही जगलाई मजबुत बनाएर हामी अगाडि बढ्न सक्छौँ र देशलाई हामी दिन सक्छौँ, देशलाई आफू सरह बनाउन सक्छौँ, प्रजातन्त्रलाई बलियो बनाउन सक्छौँ, व्यक्तिको स्वतन्त्रलाई अत्यन्तै उच्च मर्यादित बनाएर उसको क्षमतालाई उपयोग गरेर देश सम्पन्न बनाउन सक्छौँ, हामी विकास निर्माणका काम लागि चाहिँ विदेशीहरूको धेरै भर पर्ने अवस्थाबाट हामी देशलाई मुक्त पार्न सक्छौँ, हाम्रो क्षमतामा युवाहरूलाई भित्र बाहिर गएकोलाई भित्र ल्याउन सक्छौँ, त्यसैले काङ्ग्रेस मैले बलियो बनाउनुपर्छ, प्रजातन्त्रको जग बलियो बनाउनुपर्छ, व्यक्तिको स्वतन्त्रतालाई मर्यादा दिएर अगाडि बढ्नुपर्छ भन्ने भावनाको यसमा प्रतिनिधित्व भएको छ। त्यो त्यस्तै प्रकारको भावना बोकेर आउने सयौँ हजारौँको साथीहरू, यदि भोट त हाम्रो 1,466 जना हुन् तर चाहिँ यो भोटको पछाडिपट्टि हाम्रो हजारौँ लाखौँ जनताहरूको भावना, नेपाली काङ्ग्रेसलाई राम्रो बनाउने भावना हामीसँग जोडिएको छ, त्यसरी यो उत्साहपूर्ण सहभागितासँग हाम्रो विजय र जुन साथीहरूको भावनासँग जोडिएको छ, ती सबै भावनाको चाहिँ उच्च मर्यादा दिएर त्यसैको आधारमा काम गर्ने, आफ्नो जीवन पद्धति निर्माण गर्ने, प्रजातान्त्रिक चरित्र निर्माण गर्ने, दिने परम्पराको सुरुवात गर्ने, लिने परम्परा काङ्ग्रेसबाट विदाई गर्नुपर्छ, सभाको लागि काङ्ग्रेसमा प्रतिनिधि भएर आएको मान्छे काङ्ग्रेसको जिम्मेवारी बस्यो, दिने परम्परा देशका लागि दिने, जनताका लागि दिने, युवाहरूका लागि दिने, प्रजातन्त्रलाई बलियो बनाउने कार्यको लागि दिने, परम्पराको संस्कारको रूपमा विकास गर्नुपर्छ, दिनचर्या निर्माण गर्नुपर्छ भन्नेले हामीलाई प्रेरणा दिएको छ। अब तपाईँ मार्फत रेडियो नेपालका सबै श्रोताहरूलाई म त्यही निवेदन गर्न चाहन्छु, हामीलाई यही शक्ति भगवान्ले दिउन्, यही सेवा गर्ने भावना हामीलाई प्रबल हुँदै जाओस्, हामी निरन्तर हामी सरह बनाउन सक्ने हाम्रो अभियानलाई हामी सफलतामा पुर्याउने गरी सबैको साथ सहयोग र समर्थन हामीलाई प्राप्त होस् भन्ने म
जस्तो दुई तिनवटा महत्वपूर्ण कुरा गर्नुभयो, एउटा लिने पार्टी र पार्टी मार्फत सरकारमा पुगेपछि लिने संस्कृतिबाट अब दिने संस्कृतितिर लैजानु छ, यो मतदानमा सहभागी भए भन्दा बाहिर ठूलो तबका जनता छन् तिनलाई हेर्नुपर्छ र अब समृद्ध मुलुक बनाउनेतिर लाग्नुपर्छ, अनुशासन र लोकतान्त्रिक संस्कृति निर्माण गर्नुपर्छ भनेर तीन चारवटा कुरा भन्नुभयो। अब यो बाटोमा जान काङ्ग्रेसको अहिले अधिवेशनको यो चहल पहल, अहिले देखिएको अवस्था, अहिलेका प्रतिनिधिहरू, यी सबै अनुहारलाई हेर्दा तपाईँको यो आदर्श चिन्तन कतिको सफल होला जस्तो देखिन्छ?
नवराजी, समस्याहरू त अवश्य छन् तर के भने सुधारको प्रक्रिया सुरुवात गरेपछि अनि त्यसका त्यो प्रक्रियाहरूको वृद्धि हुँदै जान्छ, हामी सुरुवात आफूबाट गर्छौँ, हामीबाट प्रारम्भ गर्छौँ, यो सुधार गर्ने अभियानमा सबको साथ हुन्छ भन्ने मलाई लाग्छ। केही मान्छेहरू, केही साथीहरू, केही चाहिँ यो पद्धतिको चाहिँ भविष्यलाई अलिक टाढा देखेर, लामो देखेर, त्यसमा चाहिँ साथीहरू अलिकति चाहिँ विचलन जस्तो भए त नभनौँ, अलिकति त्यसबाट टाढा जस्तो देखेर थोरै चाहिँ सजिलो बाटो हिँडेको चाहिँ हामीलाई अनुभव भएको छ। हामीले यो मार्ग प्रारम्भ गऱ्यौँ भनेदेखि प्रशस्त मात्रामा हामीलाई सहयोग सहायता प्राप्त हुन्छ, हामी पार्टी सुधार गर्न सक्छौँ, पार्टीलाई हामी परिवर्तन ल्याउन सक्छौँ, पार्टीलाई हामी नयाँ नेतृत्व स्थापित गर्न सक्छौँ, प्रशिक्षित नयाँ युवा, प्रशिक्षित नयाँ युवाहरूको नेतृत्वमा हामी तलदेखि त माथिसम्म नेतृत्व स्थापित गर्न सक्छौँ भन्ने मलाई विश्वास।
यो प्रशिक्षित नयाँ युवा भन्नुभएको छ नि, युवाहरूलाई के कुरामा प्रशिक्षण दिनुपर्ने जरुरी देख्नुहुन्छ?
प्रजातन्त्रको महत्व, द्वितीय स्वतन्त्रताको महत्व र काङ्ग्रेसभित्र स्वतन्त्रताको, काङ्ग्रेस र स्वतन्त्रताको ग्यारेन्टी प्राप्त गर्न सकिन्छ, युवाहरूको भविष्य निश्चित गर्न सकिन्छ, महिलाहरूको सुरक्षा निश्चित गर्न सकिन्छ, व्यापारी उद्योग सबै व्यवसायहरूको सुरक्षा ग्यारेन्टी प्रदान गर्न सकिन्छ, राष्ट्रप्रति गौरव गर्ने भावना विकास हुन सकिन्छ भन्ने कुराको प्रशिक्षण सबै व्यक्ति म त्यसको एउटा सारथीको रूपमा एउटा उसको एउटा कार्यकर्ताको रूपमा म त्यसको अगुवाई गर्न सक्छु भन्ने सामर्थ्यको उच्च आत्मविश्वासलाई जगाउने काम हामीले गर्न सक्यौँ भने भनेदेखि त्यो हामीलाई त्यो गराउने प्रक्रिया हामीले पार्टीबाट थाल्नुपर्छ। म तपाईँलाई भन्न चाहन्छु, बिपी कोइरालाले सत्तामा जाने बित्तिकै भाइले म सरहप्रति सबै नेपालीलाई बनाउँछु 15 वर्षमा भन्ने सङ्कल्प गर्नुभएको थियो। उहाँले चाहिँ स्वतन्त्र अब शासक हट्यो हट्नु बित्तिकै उहाँले अब यो बढ्दो उर्लदो महत्वाकांक्षालाई व्यवस्थित गर्नका लागि हामीलाई समाजवादी कार्यक्रममा गएर हामीले गर्न सकिन्न भनेर नेपालको सबभन्दा धनी मान्छे सुवर्ण शमशेरसँग साथमा राखेर उहाँको कार्यक्रम उहाँलाई सबै कार्यक्रममा समावेश गराएर उहाँले चाहिँ 12 सालमा पार्टीको सभापति निर्वाचित गराएर समाजवादी कार्यक्रमको घोषणा गर्नुभएको थियो। त्यसैले हामी के भन्नु म भन्न चाहन्छु भने हामीले काम आफूबाट प्रारम्भ गर्नुपर्छ। त्यसका लागि हामी त्यही कुराबाट निर्षित भएर प्रचित भएर आएको हुनाले हामी पनि त्यही कामलाई प्रारम्भ गर्छौँ। एउटा बिपी कोइरालाले एउटा कुनामा बसेर देशलाई आह्वान गर्दा सारा लाखौँ युवाहरूले ज्यान आफूलाई सब सुपुर्द गरी बलिदान बलिबलीमा चढाए। हामी त्यस्तो प्रकारको विश्वासीको भरपर्दो नेपाली जनताको काङ्ग्रेस पार्टी बनाउन चाहन्छौँ र देशलाई विकास गर्न चाहन्छौँ, देशलाई सम्पन्न बनाउन चाहन्छौँ, युवाहरूको भविष्य निश्चित गर्न चाहन्छौँ। त्यही हामी अभियान हामीबाट प्रारम्भ गर्छौँ, गण्डकी प्रदेशबाट प्रारम्भ गर्छौँ, हामी कार्यक्रमका साथ अगाडि बढ्छौँ। म तपाईँलाई यही अपिल गर्न चाहन्छु।
जस्तो बिपी कोइरालाको कुरा गर्नुभयो, बिपी कोइराला गणेश मान किशनजीहरूसँग तपाईँ गिरिजा प्रसाद कोइरालादेखि सुशील कोइरालासम्मको संगतमा रहनु भएको नेता हुनुहुन्छ र पछिल्लो पुस्ताको युवाहरूसँग पनि तपाईँको घुलमिल र संगत छ। तपाईँ गण्डकी प्रदेशको प्रदेश सभापति हुनुभयो, त्यो अघिल्लो पुस्ताको चेतना र उनीहरूले बुझ्ने राजनीति र त्यो राजनीतिले गर्ने समाजसेवा र अहिले भर्खर महाधिवेशन प्रतिनिधि भएर आएका त्यो नयाँ पुस्ताको मनोविज्ञानमा चाहिँ धेरै फरक छ, होइन? कस्तो लाग्दो रहेछ?
होइन, त्यसले धेरै फरक छ, तर के भने नयाँ पुस्ताहरूमा एउटा उत्साह छ, एउटा उनीहरूले नयाँ मार्ग प्रशस्त भएर भन्ने उनको अन्तरचेतनामा त्यो आवश्यकताको महसुस उनीहरूलाई भएको छ। हामी त्यो चाहिँ द्वार खोल्न सक्यौँ भनेदेखि, त्यसले मार्ग प्रशस्त गर्न सक्यौँ भनेदेखि युवाहरूको अत्यन्तै ठुलो सहभागी जस्तो रहेछ। देखि युवाको भविष्य नै यसमा छ, युवाको भविष्य नै आफ्नो स्वतन्त्रता हुन्छ। हरेकको विकास गर्ने क्षमता व्यक्तिसँगै सीमित हुन्छ। व्यक्तिलाई हामीले चाहिँ राम्रो तरिकासँग स्वतन्त्रताको अनुभव गराउन सक्यौँ र उसले क्षमतालाई उपयोग गर्न सक्यौँ भने हामी व्यक्ति सम्बन्ध बनाउँछौँ, मात्र देशलाई सम्पर्क बनाउन सक्छौँ, समाज सम्पर्क बनाउन सक्छौँ, ऊ बसेको समाजलाई हामी अगाडि बनाउन सक्छौँ। उसित अनगिन त्यो एकदम अपार सामर्थ्य छ, त्यो अपार सामर्थ्य प्रजातन्त्रको माध्यमद्वारा मात्रै हामी त्यसलाई उपयोग गर्न सक्छौँ। उपयोग त्यो अपार सामर्थ्य उपयोग गर्न सक्यौँ भने देश विकास गर्ने काम त हामी त्यहाँ एक प्रकारको सुर्खीका भएर हामी गर्न सकिन्छ। सबभन्दा पहिलो र महत्त्वपूर्ण आवश्यकता के हो भने प्रजातन्त्रलाई बलियो बनाउने, त्यसको जगलाई मजबुत बनाउने, त्यसको आधारमा रहेको व्यक्तिको स्वतन्त्र सर्वोच्च महत्त्व दिएर व्यक्तिलाई उपयोग गरेर मेरो देश हो, म प्रजातन्त्रवादी हुँ, म नेपाली हुँ, म नेपाली काङ्ग्रेसको सदस्य हुँ, मैले देशलाई दिनुपर्छ भन्ने कुराको आत्मगौरव हामीले विकास गर्न सक्यौँ भने जीवन पद्धतिमा उपान्त गर्न सक्यौँ, योगद्वारा भगवान् प्राप्त गर्न सक्नुहुन्छ भनेर हामीले चाहिँ योग गरिरहेका छौँ भने प्रजातन्त्रद्वारा ब्रिटिसद्वारा हामी सम्पूर्ण देश बनाउन सक्छौँ भन्ने प्रशिक्षण उनीहरू हामीले दिन सक्यौँ भने भनेदेखि स्वतः आफू चाहिँ दिनु ताकत प्रत्येक व्यक्ति अगाडि बढ्छ, लिनु स्वार्थबाट माथि आफू उठ्छ, सबै समाज बन्यो भने म पनि बन्छु भन्ने भावना विकास हुन्छ। त्यो हामी प्रारम्भ गर्न चाहन्छौँ। टपरीमा खाना खाएर प्रशिक्षण दिने हाम्रो नेताहरूबाट हामी प्रशिक्षित भएका हामीहरूले हामी त्यही परम्परा आफू साधारण बन्ने उच्च विचार राख्ने, देशलाई दिने, समाजको सेवा गर्ने, अरूलाई आफू सर बनाउने सङ्कल्पको साथ हामी जान सक्यौँ भने हाम्रो भविष्य छ। मरेपछि हामी इतिहास बनाउन सक्छौँ, मलामी बढाउन सक्छौँ भन्ने भावना हामी नेताहरूबाट हामीले प्राप्त गरेका छौँ। त्यो चाहिँ हामी व्यवहारमा उतार्न चाहन्छौँ। म त्यसैको निमित्त मेरो यो जति कार्यकाल पाल्ने हामी गर्न सक्छौँ त्यसैमा सम्पूर्ण त्यसैमा एकलव्य जस्तो दृष्टिकोण राखेर, अर्जुन दृष्टि राखेर हामी त्यसैमा प्रतिबद्ध एउटा काम अगाडि बढ्न चाहन्छौँ। पार्टी बनाउने काममा म लाग्न चाहन्छौँ। तपाईँ
मार्फत मौका मिलेको बेला एकजना अध्ययनशील नेता भेटेको बेला अलिकति कुरा केही थप्न चाहन्छु म. जस्तो मुलुक राजनीतिक रूपमा चाहे जस्तो स्थिरता छैन, अस्थिरता छ, झन्नै दुई तिहाई हाराहारी भएको सरकार ढल्यो, प्रदेशका सरकारहरू ढले, नयाँ गठबन्धन बन्यो, नयाँ गठबन्धनको सरकार छ, अब छिट्टै स्थानीयदेखि आम निर्वाचनसम्म जानुपर्ने परिस्थिति छ, धेरै लामो समय बाँकी छैन, दलहरू बीचको सहकार्य एकताको कुरा एकातिर छ, समृद्ध नेपाल बनाउने कुरामा सबै दलको सामूहिक भूमिका संस्कार हुनु जरूरी छ. तपाईँ जुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ नेपाली कांग्रेस पार्टीको, जसले तीन सालदेखि बहुदलीय व्यवस्था भनेर धेरै दलहरूको सम्मान गर्ने कुरा आफ्नो घोषणापत्रमा लेखिरह्यो, यो व्यापक पृष्ठभूमिका बीच कांग्रेसको राष्ट्रिय दायित्व पनि छ होला नि होइन?
अत्यन्तै ठूलो राष्ट्रिय दायित्व छ. कांग्रेस बलियो भन्यो, देश बलियो भन्छ, कांग्रेस बलियो भन्यो, प्रजातन्त्र बलियो भन्छ, राष्ट्रियता बलियो भन्छ, छिमेकीसँगको सम्बन्ध राम्रो हुन्छ. जब कांग्रेस कमजोर हुन्छ, प्रजातन्त्र कमजोर हुन्छ, प्रजातन्त्र कमजोर भयो भने कांग्रेस कमजोर हुन्छ. त्यहाँदेखि हाम्रो पहिलो त जहाँबाट सुरुवात गर्ने हो त्यहीँबाट हामीले जहाँ बिरेको छ त्यहीँ त प्रारम्भ गर्नुपर्छ. प्रजातन्त्रलाई बलियो बनाउने काममा हामी लाग्न सक्छौँ भनेर भने कि तपाईँले देखाएका सबै भूमिकामा बाँधेका सबै समस्याहरू हामी समाधानको प्रक्रिया प्रारम्भ गरिहाल्छौँ. कसले गर्ला, त्यसले गर्ला, उसले गर्ला, उसले सोला भएर हामी अरूको मुख ताक्न पर्दैन. हामी आफैबाट प्रारम्भ गरेपछि हामी आफै हाम्रो साथमा लिएर अरूलाई त्यसमा आकर्षण गरी हामी साथमा लिएर जान सक्छौँ. ठुलो जमात हामी छोटो समय हामी तयार गर्न सक्छौँ. यो पार्टीभित्रको देशभित्रको सबै विकृति हामी नष्ट गर्न सक्छौँ. यो कमिसनको दुईटिआई मत आयो, म भन्न चाहन्छु कि कमिसनलाई हामीले उनीहरू चाहिँ अरू सबैलाई मासेर हामी यति अगाडि बढौँ भन्न चाहन्छौँ. हामी त्यो चाहन्छौँ उनीहरूलाई परिवर्तन गरेर हामी प्रजातन्त्रवादी हामीले बढाउँछौँ. बिजी कोरालाई त्यही भन्नुभएको थियो, उनीहरूलाई प्रजातन्त्रवादी बनाउनुपर्छ. हामी उनीहरूको समाजवादी आर्थिक नीति छ, त्यसमा हामी 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 हामीलाई समर्थन गर्न हामीलाई के आपत्ति छैन भने उदाहरण दिनु दिनुभएको छ. त्यसमा हामी प्रजातन्त्रवादी सबै देशका मानिसहरूलाई हामी पहिले आचरणमा देखाउन सक्यौँ भने उनीहरूले पनि हाम्रो आर्थिक छैन कर लाग्छ. उनीहरू पनि मानिस छन्, उनीहरूको पनि आवश्यकता हाम्रो आवश्यकतामा के फरक छैन. तर उनी स्वार्थवश प्रजातन्त्रलाई बाइपास गरेर अन्त फेरि तानासाही व्यवस्था यो कम्युनिस्ट व्यवस्थामा उनीहरू प्रवेश गरेका छन्। त्यसैमा सजिलो मार्गमा उनीहरू हिँडेर भएका छन्। झुटो बोल्ने बोलेको कुरा पुरा गर्न नपर्ने मार्गमा उनीहरू गएका छन्। क्षणिक स्वार्थ स्वार्थ साथ लिप्साका लागि उनीहरूले आफ्नो जीवन पद्धति बनाएका छन्। त्यसबाट मुक्त गराउनु होला हामीले प्रजातन्त्रको महत्त्व उनीहरूलाई बुझाउन सकेन. हाम्रो चरित्रद्वारा हामीले बोलेर भाग्ने गरेर उनीहरू बुझ्दैन. हामीले चरित्रद्वारा व्यवहारद्वारा सत्तामा गएका बेलामा हामीले गरिने जनताका हितमा गरिने हाम्रा क्रियाकलापद्वारा उनीहरू हामीले प्रभावित पार्नुपर्छ आम जनता. फेरि एउटा कुनै चाहिँ गएर प्रतिबद्ध भएको मान्छे कम्युनिस्ट भइरहेको मान्छे आफूलाई छुट्न म जीवनभर कम्युनिस्ट लाएँ मेरो सारा जीवन यसमा गयो म कसरी परिवर्तन हुने भन्ने पनि भावना राम्रो छ. रिलेसन हुनसक्छ तर उनका परिवार छन्, छोराछोरी छन्, नयाँ पिँढीहरू आउँछन्, विवाह गर्ने बाहिरबाट घरमा चाहिँ नयाँ जुडीहरू भेटिरहेका हुन्छन्, ती सबैलाई परिवर्तनको साथ परिवर्तनको माध्यमद्वारा उनीहरू हामीले साथमा लिन सक्नु भनेर भनेदेखि अत्यन्तै चाँडै हामीले चाहिँ प्रजातान्त्रिक समाज प्रजातान्त्रिक यो व्यक्तिको सर्वोच्चताको समाज हामी निर्माण गर्न सक्छौँ. व्यक्तिको सर्वोच्चताको समाज निर्माण गर्न सक्छौँ भनेर भनेदेखि मानिस हेर्नुहोस् मानिस तागत छ, दैवी तागत छ. त्यो दैवी तागतलाई मानिसले प्रयोग गर्न सक्यो भने आफै भगवान त हुन सक्दैन, भगवान सरोवर उसले काम गर्न सक्छ.
हुन्छ हुन्छ हस्, यति मिठो संवाद गर्न पायौँ. गण्डकी प्रदेशको सभापति हुनुभयो, यति राम्रो तर्कहरू विश्वासहरू व्यक्त गर्नुभयो. सुकुरा शर्माज्यू यहाँलाई धेरै धेरै धन्यवाद.
नवराजी तपाईँले मलाई यो महत्त्वपूर्ण अवस्थामा अस्ति पनि मलाई चुनावभन्दा पहिले यस्तो अवसर दिनुभयो कि धन्यवाद दिन चाहन्छु. आज पनि भर्खरै विजय प्राप्त गरेपछि अत्यन्तै महत्त्वपूर्ण समय मलाई प्रदान गर्नुभयो. तपाईँ मार्फत सबै मलाई हाम्रा मतदाता साथीहरू, नेपाली काङ्ग्रेस साथीहरू र नेपाली काङ्ग्रेससँग जोडिएका सबै हाम्रा आम मतदाताहरू र आम नेपाली मतदाताहरू तपाईँलाई म विश्वास दिन चाहन्छु भने हामी परिवर्तनको मार्गमा अगाडि बढौँ. हामी त्यसको अगुवाई काङ्ग्रेसले गर्छ. हामी व्यवहार आचरणमा तपाईँको साथमा लिएर हिँड्न चाहन्छौँ. अब आउने देश बनाउनु छ हाम्रो लक्ष्य, अरू केही छैन. हामी सबै मिलेर देश बनाऊ, त्यही सबैलाई म हातले अपिल गर्ने समयमा
हस्. धन्यवाद, धेरै धेरै धन्यवाद. गण्डकी प्रदेश सभापति सुकुरा शर्माज्यू हुनुहुन्थ्यो. त्यतिखेर हामीसँग इन्द्र बानियाज्यू हुनुहुन्छ जो बागमती प्रदेशको सभापति पदका प्रत्याशी हुनुहुन्छ. तीनजना उम्मेद्वार मध्ये सबभन्दा बढी मत ल्याउनु भएको छ र निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ. कस्तो रह्यो निर्वाचन अनुभव र अब कसरी अघि बढ्नुहुन्छ उहाँसँग हामी संवाद गर्छौ. इन्द्र बानियाज्यू.
हजुर हजुर.
नमस्कार, रेडियो नेपालमा हार्दिक स्वागत छ.
नमस्कार नमस्कार.
अब यहाँहरूको दोस्रो चरणमा प्रवेश गर्यो होइन निर्वाचन?
हो हो हजुर हो.
अब त्यो कार्यक्रम कहिले हुन्छ, कसरी हुन्छ, कसरी अघि बढ्छ?
अब यो निर्वाचन समितिले अब जति सके अब धेरै साथीहरू अब दुई तीन दिनदेखि रेगुलर 16, 17, 18 आज 19 हो होइन हुनुहुन्छ. त्यस कारण निर्वाचन समितिले अहिले यो अब केन्द्रीय निर्वाचन समितिले यो निर्वाचनको तयारी गरेको होइन. अब निर्वाचनको तयारी केन्द्रीय समितिको, आयोजना केन्द्रीय समितिको. अब यो अलिकति तयारीमा ढिलासुस्ती गरेर निर्वाचन समितिको अलिकति चाहिँ अलिकति व्यवस्थापकीय कमजोरीको कारणले अलिक ढिलो हुन गयो होइन. अब त्यस कारणले गर्दा अब यो मलाई लाग्छ आज चाहिँ अलिक चाँडै सुरु गर्यो भने चाँडै नै अब सिद्धेला, या अब निर्वाचन नभइकन यो लोकतान्त्रिक अभ्यास आन्तरिक पार्टीको भित्रको चाहिँ एउटा प्रतिस्पर्धा न अब साथीहरूले एउटा हार्दिकतापूर्वक यसलाई सहज रूपमा लिएर न एउटा ठुलो एउटा चाहिँ हृदय दिल गरेर यो पार्टीभित्रको अभ्यासमा बढी मतल्यालाई छोडिदिउँ भनेर दुईजना मभन्दा अब श्रद्धेय सिनियर चाहिँ अब अग्रज हुनुहुन्छ, अब अहिलेको स्पिरिट युवाको भावना गरिबको एउटा चाहिँ पीडा सबैलाई म्यानेज गरेर समग्र बागमती प्रदेशलाई समृद्ध प्रदेशको अभियान र काङ्ग्रेसलाई बलियो बनाउन सक्छ भन्ने महसुस मभन्दा अग्रज श्रद्धेय दुवैजनाले लिनुभयो भने पक्कै उहाँहरूले छोडिदिनु भयो भने म यो साझा यो बागमती प्रदेश नेपाली काङ्ग्रेसको साझा एउटा काङ्ग्रेसको यो एकताको सन्देश लिएर मैले चाहिँ हरेक पार्टीका साथीहरूलाई लिएर अगाडि बढ्थे.
हजुर त्यो सम्भावना पनि छ?
सम्भावना एकदम प्रचुर छ, एकदम चाहिँ छ, त्यो म त देखेको छु देख्छु.
तपाईँका प्रति तुलनात्मक रूपमा युवाहरूको आकर्षण धेरै रहेछ, के रहेछ कारण?
एउटा कुरा हेर्नुहोस्, म चाहिँ जीवनमा अहिलेसम्म आउँदा झुट बढेर मैले झुट कहिले पनि सिकिनँ, सत्य र ठिक न्याय र इन्साफ गरिब निमुखा सोझा साधा जनताको लागि सेवा गर्नको लागि मैले राजनीतिमा प्रवेश गरे हो. मैले धन कमाउला धेरै पैसा कमाउला भनेर राजनीतिमा आएको होइन. पैसा कमाउन धन कमाउन जीवन चलाउन त व्यापार गर्नुपर्छ, राजनीति समाजसेवाको पाटो हो. जनताले धेरै दुःख पाए, काङ्ग्रेसले धेरै राजनीतिक परिवर्तनको यात्रा गरे, तर जनताको समृद्धि हुन सकेन. गरिबको अनुहारमा क्वालिटी पारेको ओठेको ओठमा लालीमा छाएन, एउटा अलिकति हँसिलो बनाउन सकिएन. अब राजनीतिक परिवर्तनको यात्रा सिद्धि अब योभन्दा गणतन्त्र सङ्घीय लोकतान्त्रिक व्यवस्था समावेशी व्यवस्था गरिब किसान मजदुर सबैले सबैको व्यवस्था हो भन्ने चाहिँ महसुस गरे. तर यो व्यवस्थाभित्र गरिबलाई हुने किसिमको केही आएन. कम्युनिस्टहरूले भ्रमै भ्रमको सिर्जना गरे, लोभीलाई लाभले डडाउनेलाई त्रासले मूर्खलाई भ्रमले भने जसरी भन्छ मत लिने गरी तर जनतालाई निराशा पैदा गरे. त्यो निराशा र आशा र भरोसामा जगाउनलाई युवाहरू र गरिबहरूलाई सेवा गर्ने उद्देश्यले म लागेको छु. त्यो लगाइ मेरो चाहिँ कोही कारण मलाई अहिले मत बढी आएको भन्ने मलाई विश्वास छ.
अब बागमती प्रदेश राजधानी मुलुकको राजधानी समेत रहेको प्रदेश पनि हो, यहाँ राजनीतिक चहल पहलदेखि जटिलताहरू पनि धेरै हुन्छन्. तुलनात्मक रूपमा अरू प्रदेशहरूमा भन्दा मतदाता पनि क्रियाशील सदस्यता पनि र संगठनात्मक गतिविधिहरू पनि ज्यादा छ. अब फेरि तपाईँले भन्नुभयो जस्तो बढी मत प्राप्त गरेको कारणले तपाईँ नै सर्वसम्मत हुनुहोला वा दुईजना बीचमा फेरि प्रतिस्पर्धा होला, त्यो प्रक्रियाको कुरा हो. तपाईँ निर्वाचित हुनुभयो भने यो जटिलतालाई चिर्ने तपाईँसँग योजनाहरू के छन्?
हेर्नुहोस्, म काङ्ग्रेसको विचार राम्रो, काङ्ग्रेसको नेताहरूको त्याग बलिदान र समर्पणले यो पार्टीको एउटा चाहिँ एउटा यो एउटा इतिहास छ, यसको एउटा गौरव छ, र यसले राजनीतिक परिवर्तनको यात्रामा सबैलाई लिएर हिँड्न सक्ने यो पार्टीको एउटा हामीले नेताको नीति र नेतृत्वहरूको एउटा त्याग बलिदान र समर्पणलाई हेर्ने हो भने बिपीको विचार गणेश मानको त्याग प्रधानमन्त्री पाउँदा छोडेको होइन, पछिल्लो समयमा शेरबहादुर देउवाको धैर्यता, यो काङ्ग्रेसभित्रको यो नेताहरूले दिएको जुन एउटा चाहिँ छ त्यसलाई हेर्दाखेरि चाहिँ अब हामीले पनि त्यो बाटोमा सिकेर अब जनताको लागि साँच्चीकै अब हामीले कर्म गरेर गाउँ गाउँमा काङ्ग्रेसले राम्रो गरेको कामलाई लिएर जाने हाम्रो त्यो किसिमको चाहिँ के छ भने हाम्रो अलिकति चाहिँ खटिन सक्ने गाउँ गाउँमा जान सक्ने गाउँको मान्छेको भावना बुझ्न सक्ने भावना अनुसार गाउँमुखी काममुखी जनमुखी सेवामुखी काङ्ग्रेस हामी बनाउन चाहन्छु, म बनाउन चाहन्छु र त्यसमा सबैलाई एकबद्धता भएर लिएर हिँड्न चाहन्छु. र झुटको खेती गर्ने भ्रमको खेती गर्ने लोभको खेती गर्ने यो कम्युनिस्टबाट मुक्त बागमती प्रदेश सत्य र ठिकको बाटोमा न्यायको बाटोमा जनताको बाटोमा इन्साफको बाटोमा हरेकले मेरो यो काङ्ग्रेस भनेको चाहिँ हाम्रो पार्टी हो भन्ने गरिबले पनि महसुस गर्ने काङ्ग्रेस बनाउने तागत र सामर्थ्य र ऊर्जा सहित युवाहरूलाई साथमा लिएर हिँड्ने मेरो अठोट दृढ संकल्पका साथ म बागमती प्रदेशको संसदीय दलमा उठेको उम्मेदवारी थिएँ.
जस्तो अब यहाँले भन्नुभयो जस्तो एउटा गरीबको निमुखाको सामाजिक रूपान्तरणको सामाजिक न्यायको लागि काम गर्ने पार्टी बनाउने भन्नुभयो अघि, कमाई धमाईका लागि होइन सेवाको लागि राजनीति भन्नुभयो, तर धेरै मान्छेहरूको चाहिँ पार्टीलाई कमाएर खाने भाँडो बनाउन थाले भन्ने आरोप पनि व्यापक छ अधिवेशनमा, त्यो कुरा उठ्यो, त्यो कुरा चिर्नु पनि पहिलो दायित्व हुन सक्छ नि।
एउटा कुरा तपाईँले भनेको एकदम सही कुरा हो, यो राजनीतिमा निरन्तर मैले चाहिँ राजनीति गरेका छु भनेर अब हामीले चाहिँ मैले भनिहालेँ त्याग बलिदान समर्पणको राजनीतिको एउटा फेज थियो जुन त्यो बेलामा सधैँभरि क्रान्ति आन्दोलन परिवर्तन कहिले राणासँगको लडाईँ कहिले राजा सक्रिय भएर चाहिँ एकदलीय व्यवस्था हुन्छ राजासँगको लडाईँ कहिले माओवादी सशस्त्र हिंसा गरेर द्वन्द हुन्थ्यो माओवादीसँगको शान्ति प्रक्रिया, काङ्ग्रेस मानवताको लागि राजा छोड्न तयार भयो, काङ्ग्रेस चाहिँ के छ भने निरन्तर जनताको लागि अन्तिम सत्य जनता मानेर लडिरह्यो, तर काङ्ग्रेसले यो निरन्तर राजनीतिक चाहिँ लडाईँ गर्दाखेरि विभिन्न कालखण्डमा कहिले राप्रपा भन्नेले राजा र धर्म खोजेर आएर चाहिँ एउटा फुटबल खेलाडीलाई फल हाने जस्तो हान्ने, कहिले चाहिँ जनताको नाममा हिंसाको बाटो रोजेर आउने माओवादीले गरेर जनताको विकास अवरोध गर्ने, यो विभिन्न कारणले गर्दाखेरि काङ्ग्रेसले साँच्चीकै एउटा चाहिँ एउटा यो गर्न खोजेको कामको बाटोमा सिधा एउटा फरवार फुटबल खेलाडीले बल गोल हान्न लाँदाखेरि एउटा चाहिँ के छ भने फल खेल्नेले चाहिँ फल हानिदिएर ठिक ठाउँमा लान नपाएर धोका दिएको जस्तो यो विभिन्न लोकतन्त्रको नाममा राजनीति गर्न आउने धोकै धोका दिने जनतालाई पनि धोका दिने लोकतन्त्रको अभ्यास गर्छु भनेर लोकतन्त्रलाई पनि कमजोर बनाउन खोज्ने कारणले गर्दा हामीले समृद्धिको यात्रा हाम्रो नेतृत्वहरूले गर्न नसकेको रहेछ। त्यसकारण अबको पुस्ताले चाहिँ आफूले जीवन चलाउन काम गर्नुपर्ने, राजनीति गर्न समाज सेवा गर्न पर्ने, अनि राजनीतिलाई पेसा बनाउन हुँदैन राजनीतिक सेवा हो भन्ने कुरा जगाउँदै हरेक मान्छेको मन मनमा चाहिँ के छ भने राजनीति पेसा होइन राजनीतिक सेवा हो, यो निरन्तर सङ्घर्षको यात्रा हो, जनताको सेवाको बाटो हो, देशको सेवाको बाटो हो, देशलाई समृद्ध गर्ने यो यात्रा हो। त्यसकारण राजनीति भनेको चाहिँ मैले बुझेको के भने सबै नीतिको प्रधान राजनीति गर्छ, यो नीति ठिक ढङ्गको ठिक मान्छे ठिक नीतिमा लागेको मान्छे ठिक मान्छे ठाउँमा पुगेन भने देशको समग्र सबै नीति खराब हुँदोरहेछ, सुरक्षा नीति, स्वास्थ्य नीति, उद्योग नीति, खेलकुद नीति, कुनै पनि नीति राम्रो नहुने हुनाले राजनीति चाहिँ वास्तवमा सही मान्छेको हातमा सही पार्टीको हातमा पुग्न पर्ने रहेछ, त्यो सही कुरा जनतामा हामीले चाहिँ सोझा साझा जनता कहाँ बुझाउन पर्ने रहेछ, त्यो बुझाउने हामीसँग त्यो चाहिँ एउटा किसिमको जमात त्यो किसिमको एउटा जनमत त्यो किसिमको एउटा पार्टीमा चाहिँ लगनशील एउटा ऊर्जाशील युवाहरूको अब हामीले एउटा चाहिँ ठुलो एउटा चाहिँ खाँचो छ, त्यो खाँचोलाई पुरा गर्ने अभियानमा मेरो यो महाअभियान हो उम्मेदवारी।
अन्तमा छु, थोरै समय बाँकी छ, फेरि म सुरुमै जहाँबाट मैले छलफल सुरु गरेको थिएँ पुच्छ त्यही जोड्न चाहन्छु। जस्तो यहाँले सबभन्दा धेरै मत ल्याउनु भयो, तीनजना प्रतिस्पर्धी हुनुहुन्थ्यो जगदीश्वर नरसिंह केसी र मिशुन दास प्रधान, अब अघि तपाईँले भन्नुभएको थियो सहमति भयो भने त्यो निर्वाचन प्रक्रियामै गएन, भएन भने भीमसेन दास प्रधानले जसलाई भोट हाल्नुहुन्छ त्यो निर्णायक हुन्छ, अब तपाईँको उहाँ र उहाँलाई मत हाल्नेहरूसँग तपाईँको संवाद कसरी बढ्छ?
उहाँ र उहाँलाई मत हाल्ने कुरामा त हामी लगभग धेरै नजिक थियौँ, परिस्थितिले हामी एउटै उम्मेदवारी हुनलाई असजिलो हुन गयो, उहाँको मतलाई सम्बोधन गर्न मलाई गाह्रो छैन, उहाँले मलाई चाहिँ सहयोग गर्न गाह्रो छैन, तर मलाई त विश्वास के छ भने भीमसेन दास आदरणीय श्रद्धेय मेरो दाई र जगदीश नरसिंह मेरो एकदम चाहिँ मभन्दा सिनियर दाई नै हुनुहुन्छ, त्यसकारण हाम्रो पार्टीभित्र चाहिँ यो दाई भाइको सम्बन्ध छ, त्यस कारणले प्रतिस्पर्धा पनि स्वस्थ हुन्छ र मलाई लाग्छ दुवैजना म मेरा चाहिँ अग्रज दाजुहरूले मलाई छोड्नुहुन्छ र हार्दिकतापूर्वक एकताको सन्देश दिनुहुन्छ र यो हेटौँडाको बागमती प्रदेशको प्रथम महाधिवेशन नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनलाई अहिले यो बागमती प्रदेशलाई पुरै देशले हेरिरहेछ, किनभने यो देशको सबैभन्दा ठुलो प्रदेश 55 लाख भन्दा बढी जनता बस्ने प्रदेश, त्यस कारण मलाई लाग्छ दुइटै मेरा अग्रज दाजुहरूले पक्कै पनि मलाई हार्दिकतापूर्वक एकताको सन्देश दिन सहयोग गर्नुहुन्छ भन्ने मलाई चाहिँ विश्वास छ।
हुन्छ, हस्, समय दिनुभयो, संवाद गर्न पाइयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद नवराजी, मलाई पनि तपाईँले यो त्यहाँ अहिले चाहिँ यसरी संवादमा जोड दिनुभयो, र मेरो आफ्ना कुराहरू राख्न दिनुभयो तपाईँलाई पनि म धेरै 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 धन्यवाद दिन चाहन्छु। धन्यवाद जय नेपाल।
हस् धन्यवाद। हामी इन्द्र बानियाज्यूसँग संवाद गर्दै थियौँ, बागमती प्रदेशका सभापति पदका प्रत्याशी तीनजना हुनुहुन्थ्यो, इन्द्र बानिया, जगदीश्वर नरसिंह केसी र भीमसेन दास प्रधान। निर्वाचनमा सबभन्दा बढ़ी मत ल्याउनुहुने इन्द्र बानिया हामीसँग हुनुहुन्थ्यो र कांग्रेसको विधान अनुसार 51% मत प्राप्त भएन भने अनि सबभन्दा धेरै मत ल्याउने दुईजनाको बीचमा प्रतिस्पर्धा हुन्छ। सम्भवतः इन्द्र बानिया र जगदीश्वर नरसिंह केसीका बीचमा फेरि आज निर्वाचन हुनेछ। त्यसर्थमा उहाँसँग हामीले संवाद गर्यौं। कर्णाली प्रदेशको नतिजा आइसकेको छ, ललितजंग शाही प्रदेश सभापति हुनुभएको छ भने गण्डकी प्रदेशबाट सुकुरा शर्मा प्रदेश सभापति हुनुभएको छ र हामीले केही बेर अघि सुकुरा शर्माज्यूसँग पनि सम्वाद गर्यौं। आजको अन्तर सम्वाद यति। सहकर्मी शंकर भण्डारी र म नवराज लम्सालाई विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।